responsibility as Commander-in-Chief not to stand by, but to make sure that we send a clear signal to the Taliban and others that we're going to protect our people. And that's exactly the message that has been sent.
صدر اوباما کہہ رہے تھے سامعین کہ اس کا یہ مطلب نہیں ہے کہ افغانستان میں ہمارے اہداف اور مقاصد میں کوئی تبدیلی آئی ہے. وہ کہہ رہے ہیں کہ ہم افغانستان میں آئے دن ہونے والی جھڑپوں میں شامل نہیں ہو رہے ہیں, ان سے افغانستان کی سیکیورٹی فورسز ہی نمٹ رہی ہے. ہمارا کام یہ ہے کہ ہم افغانستان کو محفوظ بنانے کے لیے ہر ممکن مدد فراہم کریں اور ہم وہاں پر اپنے فوجیوں کو جنگ میں نہیں الجھا رہے ہیں. دوسری طرف انہوں نے کہا کہ ہماری نظر میں اس طرح کے چوٹی کے لیڈر بھی ہیں جو مستقل طور پر ہماری فورسز کے لیے خطرہ بن چکے ہیں اور افغانستان میں امن مذاکرات اور مصالحت کی راہ میں رکاوٹ بن رہے ہیں. بقول ان کے, چنانچہ کمانڈر ان چیف کی حیثیت سے میری یہ ذمہ داری بنتی ہے کہ ہم طالبان اور دیگر فریقوں کو یہ واضح پیغام دیں کہ ہم اپنے لوگوں کا ہر حال میں تحفظ کریں گے, اور اسی لیے ہم نے واضح طور پر یہ پیغام ان تک پہنچایا ہے. ڈاکٹر تقی صاحب, آپ سے ہم آغاز کرنا چاہیں گے. اگر ہم دیکھیں تو اس ڈرون حملے سے جو ہفتے کے روز بلوچستان میں ہوا, اس سے کچھ دن پہلے چار فریقی اجلاس ہوا تھا اور افغان طالبان کو میز پر لانے کی باتیں ہو رہی تھی, امن مذاکرات کا ایک شور ہمیں سنائی دے رہا تھا ہر جانب. اس دوران یہ ڈرون حملہ, اس کی ضرورت کیوں پیش آئی؟ ڈاکٹر تقی صاحب.
ہیلو.
جی ڈاکٹر محمد تقی صاحب, آپ کو آ رہی ہے میری آواز؟
جی آواز آ رہی ہے.
جی آپ سے میں یہ پوچھ رہی ہوں. جی 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 پلیز.
ظاہر ہے کہ جنگ جاری ہے, اس کے ساتھ مذاکرات بھی چل رہے ہیں اور جنگ بھی چل رہی ہے, تو ڈرون حملے کی ضرورت اس لیے پیش آئی کہ طالبان نے اپنے جس کو وہ عمری عملیات کہتے ہیں, آپریشن عمری جو سپرنگ آفینسو کے نام سے جانا جاتا ہے, وہ 12 اپریل کو انہوں نے شروع کیا اور اس کے بعد کابل میں ایک زوردار دھماکے میں 60-70 بے گناہ لوگ انہوں نے مارے ہیں. تو ان سے تو کسی نے نہیں پوچھا کہ آپ نے یہ دھماکہ کیوں کیا جب آپ مذاکرات بھی کر رہے ہیں ساتھ ساتھ. تو دیکھیے فائٹ ٹاک تو یہ سلسلہ جنگوں میں چلتا رہتا ہے, اور ملا اختر منصور ان کا سرغنہ تھا اور اس کو ایک جلد یا بدیر تو میدان سے نکالنا تھا, اور یہ مناسب طریقہ اور مناسب موقع جب ان کو ملا تو انہوں نے اس کے اوپر حملہ کیا. یہ تو نہیں ہو سکتا کہ جنگ میں جو ہے وہ کٹ گلوز پہن کے ان کو پھولوں کی طرح رکھا جائے. اگر وہ لڑ رہے ہیں تو لڑائی میں تو یہ چیزیں ہوتی ہیں. ایسا تو نہیں ہوا کہ کسی وقت بھی طالبان نے اپنی جنگ بندی کر دی ہو, کوئی فائر بندی کا اعلان نہیں ہے کسی جگہ پہ, کوئی لوکل ٹروس نہیں ہوا. اس سے پہلے آپ کو یاد ہو کہ طالبان نے استاد برہان الدین ربانی جو افغانستان کی امن کی عالی شورا کے بڑے تھے, اس کے سربراہ تھے, ان کو مار ڈالا تھا. تو یہ سوال تو بالکل میرے خیال میں آپس ہے. اس جنگ کے اندر تو دشمن ایک دوسرے کے اوپر وار کرتے ہیں اور طالبان افغانستان کے کھلے دشمن ہیں.
اوکے, ہمارے ساتھ رہیے آپ. اور جنرل عبد القیوم صاحب, آپ کی جانب ہم آنا چاہوں گی. ہمیں یہ بھی معلوم ہے کہ پاکستان کی حکومت نے اس ڈرون حملے پر امریکہ سے احتجاج بھی کیا ہے, اس کی طرف بھی ہم آتے ہیں. لیکن سب سے پہلے آپ یہ بتائیے گا, یہ صدر اوباما نے بھی تصدیق کر لی, افغان حکام جو ہیں وہ بھی اس بات کی تصدیق کر چکے ہیں کہ ڈرون میں مارا جانے والا ولی محمد نامی جو شخص ہے وہ ملا منصور ہے. آپ لوگوں کے پاس اس کا شناختی کارڈ بھی آ گیا ہے جس پہ اس کے گھر کا پتہ ہے, آئی ڈی بھی وہ آپ لوگوں کے پاس ہے, گاؤں کا اس کا پتہ موجود ہے. لیکن آپ کو اتنی دیر کیوں لگ رہی ہے یہ بتانے میں کہ علی محمد نامی شخص جو ہے وہ آیا ملا منصور ہے یا نہیں, تصدیق کیوں نہیں ہو رہی ہے ابھی تک؟
دیکھیں پہلی بات تو یہ ہے کہ یہ ڈرون حملہ ہوتے ہوئے کسی نے دیکھا نہیں, بہرحال یہ انڈیکیٹ ہوا تو وہاں اس جلی ہوئی گاڑی سے جو ڈیڈ باڈی نکلی اس میں جو پاسپورٹ تھا وہ نکالا گیا اور اس میں وہ ولی محمد کے نام سے تھا. और फिर उसका देखा गया कि ये ईरान से आया, उसका वीज़ा लगा हुआ है, और इसके अलावा और कई कंट्रीज़ का। तो वो फिर उसको ट्रेस करते करते अब ये देखा गया कि वो कहाँ का रहने वाला है। तो चूंकि वो सारी चीज़ें नादरा में उसका वो इंडिकेटेड था उसी पते के हिसाब से, तो दैट इज़ द रीज़न कि चूंकि लाश जो है मसख है और वो उसका पासपोर्ट वगैरह वो कायम है, तो वो देख के तो आई एम श्योर कि हुकूमत तो उसी वक्त तस्दीक कर सकती है जब 100% श्योर हो जाए। आल दो अमेरिका ने कहा, उनके प्रेसिडेंट ने कहा, और अभी तो तालिबान के जो लीडर्स हैं वो भी कह रहे हैं कि वो मारा गया। तो उस सिलसिले में पाकिस्तान ने तो अपने तौर के ऊपर इसकी जो है टोटल अपनी तसल्ली करने के बाद ही जवाब देना था। एक तो ये एंगल है। दूसरा एंगल ये है कि पाकिस्तान ने इस पे एहतजाज किया कि अगर हमारे मुल्क के अंदर सेटल्ड एरिया में आप आके को अटैक करते हैं तो इसको कौन सा बैन अक्वामी कानून इसकी इजाज़त देता है। ये ठीक है कि मिलिटेंट जो है वेस्टर्न बॉर्डर आपका तोड़ फोड़ की शिकार है, वो कभी पिछले 60-70 साल से बल्कि अंग्रेजों के दौर से भी इसके ऊपर पश्तूनों का आना जाना है, ये सबको पता है, वेस्ट को भी पता है, अमेरिका को भी पता है, यूएनओ को भी पता है, और उसकी कोशिश हो रही है कि उसको मैनेज किया जाए। लेकिन एक बंदा वहां से स्लिप होके इस तरफ आता है और उसके ऊपर अटैक करते हैं, तो मैं तो ये समझता हूँ कि आइडियल ये होता कि इसका इंटेलिजेंस शेयर होती, हमारी इंटेलिजेंस, हमारी एजेंसीज वहां मौजूद है, हमारी फ्रंटियर कोर है, ऐसे बंदे को अरेस्ट किया जाता।
ठीक
अरेस्ट करके फिर आप अगर मकसद अमन कायम करना है अफगानिस्तान के अंदर, तो इन दी लॉन्ग रन हमें देखना यही होगा कि अमन तो ये जो है वो थ्रू दी बैरल ऑफ द गन, तो ये जो पावर का फ्लो है उससे अमन तो नहीं होगा। हमने वो करके देख लिया 10-15 साल पूरी नेटो की 50 मुल्कों ने, और फिर ये इस नतीजे पे पहुंचे कि नो ड्रा डाउन किया और ये कहा कि इनके साथ मुजाकरात करेंगे। तो जहां तक इन का ताल्लुक अफगान तालिबान का ताल्लुक है, उन्होंने तो कोई सीज फायर नहीं किया होगा ना, उन्होंने तो अपने तौर पे, और वो उनको सूट भी नहीं करता, और वो जो इस तरह की वारदातें करते हैं जो काबिले मुजम्मत हैं जब वो कत्लो गारत में इन्वॉल्व होते हैं या धमाके करते हैं, तो लेकिन उन्होंने तो अपनी शनाख्त उसी से बनाई हुई है। ये तो महजब दुनिया ने सोचा था कि ये जो मारने मरवाने से मसला हल नहीं होगा, ये पोलिटिकल इशू है और इसको हैंडल पोलिटिकली किया जाए। तो दैट इज द रीजन पाकिस्तान में डायलॉग हुए, चाइना, अमेरिका, पाकिस्तान, अफगानिस्तान इन्वॉल्व हुआ, और इसी चीज को पाकिस्तान पे प्रेशराइज कर रहे थे कि और आगे चलाएं। और एक तकिया है कि पाकिस्तान की शायद ये बात मानते हैं जो कि बिल्कुल गलत है, बिकॉज वो अपने मफादात के लिए अपनी डगर पे चलते हैं। जब वो वहां तालिबान की हुकूमत भी थी तो हमने पाकिस्तान की हुकूमत ने देवर बेंडिंग बैकवर्ड्स टू टेल देम कि ये उसामा को उधर हैंड ओवर करो, अब अदरवाइज कॉन्सिक्वेंसेस बैड होंगे, दे डिडंट लिसन टू अस, मुल्ला उमर जब होता था। तो इसलिए आई थिंक पाकिस्तान की पोजीशन को भी रिकग्नाइज करना चाहिए, और अमेरिका का ये एक्शन कि जहां वो जिसको चाहे हमला कर दे दुनिया के किसी कोने पे भी, तो इसका मतलब है यूनाइटेड नेशन तो बेमकसद है। वैसे अमली तौर पे है तो यही सूरत हाल, लेकिन
ठीक
हम फिर उसको साबित भी करते हैं कि जी किसी किस्म की कोई इजाजत की जरूरत नहीं, कोई शेयर करने की जरूरत नहीं। पाकिस्तान जबकि एक वाया मीडिया रहा है पूरी दुनिया के लिए, जब वॉर ऑन टेरर में फ्रंट लाइन इतादी रहा है, हमारे एयरपोर्ट्स, हमारी जमीन, हमारे, हमने उसका बैकलाश भी देखा, हमारे 60,000 लोगों की शहादतें हुई, अरबों डॉलर का, 100 अरब डॉलर का लॉस हुआ, एंड येट पाकिस्तान सफर कर रहे हैं। और हम जब अपने खिलाफ तारीख तालिबान लड़े हैं तो उनको हमने खुद संभाला है।
सही।
तो इस सिलसिले के अंदर क्या पाकिस्तान इस सलूक का मुस्तहिक है कि आप उसकी हजीमत करें, बिकॉज वो छोटा मुल्क है और वो वापस ड्रोन हमला कहीं किसी बड़े मुल्क पे नहीं कर सकता। तो इसलिए जहां जो नजर आए करें, और करने के 2-4 घंटे बाद बता दें कि हमने ऐसे किया था। दैट इज द रीजन कि पाकिस्तान को
पाकिस्तान ने
इसके ऊपर बहुत
एहतजाज
दुख है।
किया है। ठीक, ओके, आपका पॉइंट आ गया। डॉक्टर तकी साहब, आपने सुना काफ़ी तफसील में जनरल अब्दुल कयूम साहब को, सेनेटर जनरल अब्दुल कयूम साहब को, ये बताइएगा, उनका कहना है कि ऐसे लोगों को ड्रोन की बजाय अरेस्ट कर देना चाहिए था, और ये कि अगर कोई स्लिप होके आता है पाकिस्तान में तो ड्रोन हमला जो है वो एक एक्सट्रीम स्टेप है जो कि नहीं लेना चाहिए इन हालात में। आप क्या
जी,
कहना चाहेंगे?
मैं थोड़ी सी जंग साहब की यादाश्त ताज़ा कर दूं। तहरीक तालिबान पाकिस्तान का नेक मोहम्मद वजीर, उसके बाद बैतुल्ला मासूद, उसके बाद हकीमुल्ला मासूद, उसके बाद उनका जो फिदाइन सुइसाइड बॉम्बर्स का उस्ताद कारी मासूद, ये कारी हुसैन मासूद उसका नाम, ये तमाम लोग जो है ये अमेरिका के ड्रोन हमलों में मारे गए। तालिबान आपने उस वक्त संभाले जब बात बहुत बिगड़ गई, तो दुनिया जो है वो आप लोगों का इंतजार नहीं करेगी। ये ऐसा हो नहीं सकता कि अफगानिस्तान में लोग आग लगा के वापस वो आके पाकिस्तान के अंदर छुप के बैठ जाएं और अमेरिका या अफगानिस्तान या कोई और जो है वो हाथ से हाथ धरे बैठा रहे। जनरल साहब को ये अच्छी तरह मालूम है, क्वेटा में 12 कोर का हेडक्वार्टर है, स्टाफ कॉलेज है, समुगली एयरबेस है, उसके अलावा ISI का दफ्तर है, उसके अलावा आर्मी सिलेक्शन रिक्रूटमेंट सेंटर है जरहून रोड के ऊपर, और उससे कोई 15 किलोमीटर 20 मील के बाहर कुचलार में मुजफ्फर मंसूर का इंतखाब ओपन जगह में हुआ था पिछली गर्मी में। तो अगर आपको कुछ करना था तो उस वक्त कर लेते, उसको पकड़ के अफगानिस्तान के हवाले कर देते, अमरीका के हवाले कर देते, UN के पास ले जाते, किसी और दुनिया में उसको पेश कर देते। वो 14-15 दफा पाकिस्तान से खुला आया गया है तो किसी ने उसके हाथ के ऊपर हल्की सी चपत नहीं मारी, तो ये तो आपको रखना कि वो मुश्किल में घुस के बैठेगा और अमरीका कुछ नहीं करेगा, क्यों नहीं करेगा। 19 अप्रैल को जो काबुल में धमाका हुआ है वो कौन सा अमन का पैगाम था, वो कौन सी सियासत थी? आप कहते हैं कि ये सियासी मसला है, ये सियासी मसला कैसे है? हेलमंद के अंदर आग लगाई हुई है, कंधार के अंदर आग लगाई हुई है, आप अफगानिस्तान को आग के बर्नर के ऊपर रख के कहते हैं आप सियासत कर रहे हैं? किस नोयत की सियासत है ये? आज तक तालिबान ने कौन सी इलेक्शन लड़ी और जीती है? आज तक तालिबान का कौन सा आदमी, यानी अच्छे दिनों में भी जादरान जो सिराजुद्दीन हक्कानी और जलालुद्दीन हक्कानी है ये कभी काबुल के अंदर घुस भी नहीं सकते थे। जिस जमाने में वो वजीर भी था तब भी वो होश से बाहर नहीं निकलता था। आप कहते हैं कि जी वो सियासी किरदार है, वो पश्तो, मुझे हैरानी है कि हम पेशावर की जमपल हैं, हमारे अजदाद अफगान पश्तून हैं, हमें अफगानिस्तान की फिक्र हो ना हो, वो पंजाब के अंदर से अफगानिस्तान और पश्तूनों की फिक्र इतनी ज्यादा है पाकिस्तान को कि वो अफगानों को अपना फैसला ही नहीं करने देते। मैं तो जरा इसमें अचंभे में मुब्तला हूँ कि ये कैसा दर्द है जो सिर्फ पंजाब में पैदा होता है पश्तूनों के लिए और अफगानों के लिए। भाई आपको किसने ठेकेदार बनाया दुनिया का? आप अपना काम कीजिए, लोगों को पनाह देना बंद कर दें। आपकी सॉवरेंटी उस वक्त मुतासर नहीं होती जी। नौशकी जो है वो 30 मील अंदर है बॉर्डर में, जहाँ पे ये अहमद जान खेल के इलाके में इसको मारा गया है। ये आपके चाही के इलाके से कोई 50 मील है जहाँ पे आपने दुनिया के न्यूक्लियर तजर्बात कर डाले। बलूचिस्तान में चिड़िया पर नहीं मार सकती फौज की मर्जी के बगैर, कोई बाहर का जर्नलिस्ट जा नहीं सकता। कार्लोटा गॉल न्यूयॉर्क की रिपोर्ट थी, उसको क्वेटा में मारा पीटा गया कि वो वहाँ पे रिपोर्टिंग करें, वीजा लगवाना पड़ता है बाहर। अब तो पाकिस्तान में आप जाइए तो बाहर के रिपोर्टर को शहर का स्पेसिफिक वीजा मिलता है। आपने एक इलाके को बंद किया हुआ है, पूरा मिलिट्री का कंट्रोल है वहाँ पे, उसके बगैर कुछ हो नहीं सकता वहाँ पे। IGFC और कोर कमांडर की मर्जी के बगैर वहाँ पे किसी किस्म की कोई कार्रवाई नहीं हो सकती। और ये वहाँ पे आके खुले जिरगे करते हैं, कुछ कुछ लाग एक नया खूबसूरत जगह, हम क्वेटा से वहाँ पे स्कूटर पे चले जाया करते थे, वो इतनी करीब है वहाँ से, वो 12 कोर की हेडक्वार्टर आती वहाँ पे और आप खुले जरगे उनको करने देते हैं, फिर आप कहते हैं कि जी अमरीका ने ये छोटी और वो कमाल के साथ।
सही है डॉक्टर तकी साहब, आपका पॉइंट आ गया। जनरल साहब वापिस आपकी जानिब आना चाहेंगे। हमारे पास जो तकी साहब बात कर रहे हैं वो हमारे जो रिपोर्टर हैं उनकी भी यही इतलात हैं कि ये जो शख्स है अली मोहम्मद नामी, जो के बताया जा रहा है कि मुल्ला मंसूर ही हैं, ये ईरान से पाकिस्तान में जब दाखिल हुआ तो 5 घंटे का सफ़र इसने पाकिस्तान में तय किया, उसके बाद ड्रोन हमले से इसको मारा गया। ये पाकिस्तान में एक ये कि दाखिल किस तरह हुआ, फिर 5 घंटे के सफ़र के दौरान इसको किसी ने क्यों नहीं पकड़ा, और एक ये भी पॉइंट यहाँ उठता है कि ऐसे लोग आपकी सरजमीन पर मौजूद क्यों हैं जिनके पीछे ड्रोन आते हैं?
या देखिए मेरे भाई ने बात की, मैं उनकी व्यूज़ की कदर करता हूँ, लेकिन ये बड़ी बायस्ड ओपिनियन है और बड़ी गैर हकीकत पसंदाना, और पाकिस्तान के खिलाफ एक जो एक मुहिम है, जो एक प्रोपेगेंडा है, ये उसका एक हिस्सा है कि पाकिस्तान के अंदर चिड़ी पर नहीं मार सकती जब तक कोर कमांडर की मंजूरी ना हो। तो इसका मतलब है ये कोर कमांडर या लोकल लोगों की मंजूरी के साथ हम ये चाहते हैं कि वहाँ से दहशतगर्द हमारे तरफ आएँ और हमारे दहशतगर्द उधर जाएं। ये तो हम एक इकट्ठे होके लड़ाई हमने लड़ी है। जब ये ड्रोन हमले अकीमुल्ला या बैतुल्ला पे भी आए तो उस वक्त भी पाकिस्तान ने इत्तेजाज किया कि ये हमारा अपना मामला है और हमें अपने तौर के ऊपर इसको हल करना है, और बाय द ग्रेस ऑफ अल्लाह हमने ये साबित कर दिया है। यही लोग जो हैं जहाँ प्रॉक्सी जंग पाकिस्तान में कर रहे हैं, हमने सारे इलाके को क्लियर किया, लेकिन अभी फिर ये सारे लोग अफगानिस्तान में, जो टोटल ईस्टर्न अफगानिस्तान एक नो गो एरिया है, और ये बैतुल्ला क्या कर रहा है, उसको ड्रोन क्यों नहीं जाके लगता? उधर तो टोटल अफगानिस्तान के अंदर अमरीका की तकरीबन हुकूमत है, लेकिन वो लोग वहां भी छुपे हुए हैं और वहां से आके वो पाकिस्तान में करते हैं। अभी मेरे ख्याल में जिस बंदे ने नहीं देखा हुआ बॉर्डर या जिसको जमीनी हकायक का नहीं पता, वो तो ये कहेगा कि कैसे अंदर आके 2600 किलोमीटर लंबे बॉर्डर के ऊपर फिजिकली पॉसिबल ही नहीं होता।
तो फिर आप क्यों कह रहे हैं कि ड्रोन हमले की बजाय अरेस्ट करना चाहिए था? आप खुद कह रहे हैं कि ये कॉम्प्लिकेटेड एरिया है।
जी जी देखिए,
और इसको अरेस्ट करना भी आपकी सरजमीन के अंदर सफर कर रहे थे, आपकी जिम्मेदारी
थी। अगर ये इंटेलिजेंस थी कि ईरान से एक गाड़ी आ रही है और उसके अंदर ये है, ये क्रॉस कर गई है, तो आपका तो हार्ट लाइन के ऊपर हमारे जीएचक्यू के साथ रबते हैं, इवन अफगानिस्तान के हैं, तो वो फौरी तौर के ऊपर इसके ऊपर अमल किया जा सकता है। लेकिन ये गारंटी कभी किसी को नहीं दी जा सकती कि वो जिसको चाहे जहां चाहे जाके वो हमला करे। पाकिस्तान दहशतगर्दी की पुरजोर मुजम्मत करता है, हमने साबित किया पूरी दुनिया के आगे, और इवन अमेरिकन गवर्नमेंट इसको अप्रिशिएट करती है, और दैट इज वाई इवन अभी प्रेसिडेंट हाउस से भी और उनकी पेंटागन से भी ये सपोर्ट कर रहे थे कि 8F-16 इनको दिए जाए, चूंकि काउंटर टेररिज्म के अंदर इनको जरूरत है। ये तो कांग्रेस के अंदर और एक खास लॉबी है वहां जो एंटी पाकिस्तान है, जो वो नहीं काम करने देती। बट आई कैन अश्योर यू कि ये नहीं कहा जा सकता कि पाकिस्तान के अंदर पेनिट्रेट भी लोग करते हैं और इन्फिल्ट्रेट होके यहाँ भी तबाही करते हैं और यहाँ से लोग जाके वहां भी गड़बड़ करते रहे हैं। और हमने हमेशा ये कहा है कि हम मुकम्मल तामन के लिए तैयार हैं। दैट इज वाई हम चाहते हैं कि हमारा मगरबी सरहद को मैनेज किया जाए, उस पर हमें बैन अल-अक़वामी मदद दी जाए। और फिर आप ये क्यों भूल जाते हैं कि 35 लाख, 3.5 मिलियन से 4 मिलियन अफगान हमारे भाई इन फॉर्म्स ऑफ रिफ्यूजीज पाकिस्तान में बैठे हुए हैं, उनकी कॉम्बे करना उसके अंदर कौन सा मतलब है? वो मुल्ला मंसूर भी होगा उसके अंदर कई, अंडर द गार्ब ऑफ दीज रिफ्यूजीज बहुत से मिलिटेंट्स हैं जो ना सिर्फ सुबह हमारे खैबर पख्तूनख्वा में बल्कि पूरे पंजाब के अंदर और कराची तक।
वो ठीक है, होंगे सेनेटर साहब, वो हर मुल्क में होते हैं, वो होंगे, लेकिन यहाँ जो बात हो रही है उन लीडरान की हो रही है जो सरताज अजीज के बकोल वो पाकिस्तान में मौजूद है, बिजनेस करते हैं, उनके बच्चे वहाँ पे पढ़ते हैं, स्कूल्स जाते हैं। हम उन लीडरानस की बात कर रहे हैं, आम जो रिफ्यूजीज हैं अफगान या पाकिस्तान के, अगर कोई लोग इन्वॉल्व है दहशतगर्दी में,
लीडरान पकड़ के अरेस्ट करके भी इनके हवाले किए हैं, मुल्ला ब्रदर्स वगैरह जो जो हमारे हाथ चढ़ा है वो हमने उनको पकड़ के, टू दैट एक्सटेंट के यहाँ जो अफगानिस्तान का सफीर था मुल्ला जईफ,
मुल्ला ब्रदर तो अभी तक पिशावर में मौजूद है। सेनेटर साहब, आपने यही तो अफगानिस्तान की नाराजगी है आप लोगों से कि आपने हैंड ओवर नहीं किया उनको, आपने आजाद तो किया है। मुल्ला ब्रादर तो अब भी कहा जाता है कि पिशावर में वो मौजूद है, वहां रह रहे हैं फैमिली के साथ।
इनके कहने की बात है, देखिए मुकम्मल तौर के ऊपर उनके साथ अफगानिस्तान के साथ एक अंडरस्टैंडिंग है, उनके सदर आए यहाँ, हमारे प्राइम मिनिस्टर को मिले, आर्मी चीफ को मिले। पाकिस्तान क्यों पाकिस्तान मुतहम्मद ही नहीं हो सकता ऐसी बात के? अफगानिस्तान के अंदर हमारे मुसलमान भाई है, हमारा पड़ोसी ममालिक है, उनकी कारोबार का हमारे ऊपर डिपेंडेंट है, हम क्यों चाहेंगे, हम जब खुद वस्त सफरर हैं इस दहशतगर्दी के।
ओके,
इसलिए आई थिंक साफ करना चाहिए अपनी स्टेटमेंट्स देते वक्त।
ठीक है, ओके सेनेटर साहब, बिल्कुल ठीक, आप हमारे साथ रहिए। हमें ब्रिगेडियर इमरान मलिक साहब ने भी पाकिस्तान से ज्वाइन किया है, अफगान एनालिस्ट मीर वैस अफगान साहब भी हमारे साथ हैं, उनको भी हम खुशामदीद कहते हैं। लेकिन वापस डॉक्टर तेगी साहब आपकी जानिब में आना चाहूंगी। अभी आज जो सदर ओबामा ने अपनी गुफ्तगु प्रेस कॉन्फ्रेंस की है जिसमें मुल्ला मंसूर की हलाकत के हवाले से उन्होंने अपने ख्यालात का इजहार किया है, आखिर में उन्होंने ये कहा है कि वो इस ड्रोन हमले से तालिबान और दीगर लोगों को कोई ख़ास पैगाम देना चाहते थे और वो पैगाम उन तक उनके बकोल पहुंच चुका है। यहाँ सवाल ये उठता है कि हमने पहले देखते थे कि फाटा में ड्रोन हमले होते थे, और इससे पहले मेरे ख्याल में ये दूसरा हमला है, पहला ड्रोन हमला जो सेटल्ड एरिया में हुआ था वो टल का इलाका था, फाटा से बाहर,
एफआर हंगू और एफआर बनू में,
जी जी उधर जी, और अभी ये हुआ है तो बलूचिस्तान में एक सेटल्ड एरिया में ड्रोन हमला, इससे क्या पैगाम जाता है या देना चाहता है अमरीका पाकिस्तान को? और एक जो जनरल साहब ने बात की है, एक तरफ अमरीका जो है वो पाकिस्तान को अपना इतिहादी भी कहता है, लेकिन दूसरी जानब जनरल साहब कह रहे हैं कि इस ड्रोन हमले के 4 घंटे बाद पाकिस्तान को बताया गया कि ये ड्रोन हमला हमने किया है और मुल्ला मंसूर को टारगेट किया है, ये बदइतमादी क्यों है?
जी, पहली बात तो एक जनरल साहब ने कमेंट किया कि प्रोपेगेंडा होता है। देखिए, सबसे बड़ा प्रोपेगेंडा जो पाकिस्तान के खिलाफ होता है वो खुद पाकिस्तान की हरकतें हैं। उसामा बिन लादेन पाकिस्तान की मिलिट्री एकेडमी के पास से निकलता है, मुल्ला उमर 2 साल पाकिस्तान में मरा हुआ है, उसकी खबर छुपाई जाती है, वहीं रहता है। फिर सरताजी साहब यहाँ पे काउंसिल फॉर फॉरेन रिलेशन में आके फरमाते हैं कि तालिबान के लीडर हमारे पास हैं, उनकी हेल्थ केयर फैसिलिटी हम देते हैं। तो किसी और को कोई प्रोपेगेंडा करने की जरूरत नहीं है। पाकिस्तान की जो हरकत है वो खुद काफी हैं, हमें कुछ किसी और को कहने की जरूरत नहीं। तो जो उनका इशारा है हम चाहते हैं, देखिए वो लोग पाकिस्तान के खिलाफ प्रोपेगेंडा करते हैं जो पाकिस्तान की जमीन पे दहशतगर्दों को पालते हैं। हमारे जैसे लोग जो इस चीज की क्रिटिसिज्म करते हैं, हम पाकिस्तान के मुहिब हैं। ये पहली बात कर दूं, ये जो इस किस्म की इन्वेंडो है कि सारे ने प्रोपेगेंडा किया, कुछ लाख एक बाघों वाली खूबसूरत जगह है, जनरल साहब कहते हैं हम सब टेरेन पे गुजरे हुए हैं, तो ये हो नहीं सकता कि यहाँ पे यहाँ पे 50-60-100 तालिब जो है वो जमा होके मुल्ला अख्तर मंसूर का इंतखाब कर रहे हैं, ऐसा हो नहीं सकता। नुश्की का इलाका जो है ये अफगानिस्तान की बॉर्डर के करीब है, 30 मील है, लेकिन क्वेटा से ये नस्बतन थोड़ा दूर है और ईरान का बॉर्डर इससे काफी दूर है। वहां पे ताफ्तान पहुंचने के लिए 3-4-5 घंटे लग सकते हैं, डिपेंडिंग अपॉन द रोड एंड द सर्कमस्टेंसेस। तो बताया क्यों नहीं, इसलिए कि एक आपको बताऊं कि 93 ड्रोन स्ट्राइक जो है हथानी नेटवर्क के लोगों के ऊपर अमेरिका ने किए हैं पिछले कई सालों में। उसमें कई दफा अमेरिका ने यह कहा कि पाकिस्तान को जब पता चलता था वो उनको टिप ऑफ कर देता था। 2 ड्रोन स्ट्राइक में सिराजुद्दीन हक्कानी जो है कोरम में बच गया और उसको टिप ऑफ मिला है। अमेरिका पाकिस्तान के ऊपर इस चीज के लिए यकीन करता ही नहीं है, अगर उन्हें यकीन करना होता तो उसामा बिन लादेन वाले के साथ उनको बता देते। तो जो डिस्ट्रस्ट है वो तो अपनी जगह पे, इतनी आदम एतमाद और इतनी तशकीक का माहौल है कि वो इस किस्म की सेंसिटिव इंफॉर्मेशन पाकिस्तान को दे नहीं सकते, क्योंकि पाकिस्तान टिप ऑफ भाई आपका किरदार जो है पिछले सालों में तालिबान की पूरी अमारत आपके पास मौजूद पाकिस्तान में बैठी रही है। 2004 के बाद हमने उनको रियर ऑर्गेनाइज करके अफगानिस्तान और अमरीका के ऊपर खुला छोड़ दिया, फिर आप कहते हैं कि जी हम एक सफे पे, कौन सा एक सफा, कहाँ है वो सफा?
लेकिन जिन सेक्रीफाइसेस का जिक्र किया है और वो नजर भी आ रही है, पाकिस्तान ने कुर्बानियां भी दी है, उस जिसका जिक्र भी जनरल साहब ने किया, तो वो भी तो एक तरफ एक हकीकत है।
ड्रॉ करूं, पाकिस्तान ने उन लोगों के खिलाफ काम किया है जो पाकिस्तान को नुकसान पहुंचाते हैं। अफगानिस्तान को नुकसान पहुंचाने वाले लोगों को पाकिस्तान ने खुली छुट्टी आज के दिन तक दिए रखी है।
ओके डॉक्टर तेगी साहब, ओके हमारे साथ रहिए।
भारतऊ से मिला और वहाँ पे मारा गया, भारतऊ इस्लामाबाद से कुछ 15 मिनट मजी के रास्ते में आता है। तो ये बात किसी और को बताएं कि जिनको हम तो वहाँ के पले पड़े लोग हैं, हमने सब कुछ देखा हुआ।
ओके डॉक्टर तकी साहब हमारे साथ रहिए, सेनेटर अब्दुल कयूम साहब आप भी। मीरवैस अफगान की जानिब हम जाना चाहेंगे और मीरवैस साहब आप हमें ये बताइएगा कि मुल्ला मंसूर की हलाकत जो है ये कितना बड़ा धचका साबित हो सकता है तालिबान के लिए, और नेक्स्ट क्योंकि आज ये इतला आ रही है कि पाक अफगान बॉर्डर पर जो शूरा है तालिबान का, जो काउंसिल है, उसकी मीटिंग हो रही है, 2 दिनों से जारी है बताया जा रहा है, नया रहनुमा चुनने के हवाले से इम्कान किसके ज्यादा नजर आते हैं आपको?
सेना, सबसे पहली बात तो ये है कि इसमें कोई शक नहीं है कि तालिबान के लिए ये बड़ी खतरा साबित हो सकता है, क्योंकि एक लीडर जैसा मुल्ला मोहम्मद उमर इनकी लीडर था, उसकी जानशीन बमुश्किल इन लोगों ने इस जगह तक पहुंचाया कि वो तालिबान को किसी हद तक इकट्ठे करके और अपने जो ऑपरेशन है उसे जारी रख सके और तालिबान में वो धड़के जो पड़ चुके हुए थे उसे थोड़ा कम कर ले। तो ये उस बंदे में यही चीज था जो मुल्ला अख्तर मोहम्मद मंसूर है, उसकी जान में ये तवानाई मौजूद थी कि इन्होंने ये काम किया। इसकी न होने में जाहिर है तालिबान को अब फिर धड़कों में तकसीम होना है, और इससे भी ज्यादा जो सबसे बड़ी खतरे की बात है वो यूँ है कि तालिबान को अब फिर से अपना जोर आजमाई का एक वो हो सकता है कि वो कर ले, जैसे कि ये नई रहनुमा आया हुआ था, अब जो दूसरा बंदा थे तो वो भी यही करेगा, इसी तरह अपना जोर आजमाई करते। ये तो एक इस बात की एक फॉलो है। दूसरी जानिब अब जहां तक इनकी शुरा की बात है, میری اطلاعات کے مطابق اب یہ لوگ اس پہ بات کر رہی ہے کہ کیا ہم لوگوں نے کیا کرنا ہے. صرف یہ نہیں ہے کہ وہ ملا اختر محمد منصور کی جانشین کو ڈھونڈ رہے ہیں. جانشین بنانے کے لیے دو نام جو زور سے سامنے آیا ہوا ہے, ایک ملا حقانی کی ہے, دوسرا ملا یعقوب کی ہے. اب حقانی کے لیے بات اس پہ چل رہی ہے کہ طالبان کی زیادہ تر لوگ, جیسے کہ پہلے ہم نے سنا, زیادہ تر لوگ جو وہ اس پہ شاید اس کی طرف نہ جائے, کیونکہ یہ لیڈرشپ افغانستان سے اس طرف دینا نہیں چاہتے, یعنی کہ افغانستان کے اس علاقوں کو شاید طالبان دینے کے مخالف ہو. دوسری جانب یہ ہے کہ ہم ملا یعقوب کی بات کرتے ہیں. ملا یعقوب جو ہے وہ عمر کے لحاظ سے چھوٹا ہے اور طالبان کی رہبری کرنے کے لیے بہت ہی بڑی عمر تجربے کی ضرورت ہوتے ہیں, تو اس پہ بھی شاید بات ہو. لیکن دوسری جانب وہ لوگ یہ سوچتے ہیں کہ ہم لوگوں نے کیا کرنا ہے, ملا عمر پاکستان میں مر جاتے ہیں اور ملا اختر محمد منصور جو ہے وہ طالبان میں ٹارگٹ ہوتے ہیں. ٹھیک ہے, پریس میں تو یہ باتیں چل رہی ہے کہ طالبان کو پتہ نہیں, لیکن طالبان کے اندر یہ بات سامنے آیا ہوا ہے کہ یہ کس طرح ممکن ہو سکتا ہے کہ یہ کہ پاکستان کو یہ معلوم نہ ہو, امریکہ آ کر اس پہ حملہ کر دے, یا تو پاکستان ان کے ساتھ ہے, بتانا نہیں چاہتے تاکہ طالبان ان کی کنٹرول سے نہ نکل جائے. یہ جنرل صاحب ابھی بات کر رہے تھے کہ طالبان پاکستان کے کنٹرول میں نہیں ہے, لیکن اب تو یہ پوری دنیا اس بات سے متفق ہے. مجھے نہیں معلوم کہ جنرل صاحب کیوں یہ بات کرتے کہ طالبان پاکستان کی کنٹرول میں نہیں ہے. ہاں 100% نہیں ہوگا, 90% تو ہے, لیکن افغان گورنمنٹ تو یہی کہتے ہیں کہ 100% طالبان پاکستان کی کنٹرول میں ہے اور وہ وہاں سے آپریشن کر کے افغانستان میں جاتے ہیں, ڈیورن لائن کو آسانی سے کراس کر کے وہاں جا کر اپنے حملے کرتے ہیں. دوسری جانب اس کی پاسپورٹ, اس کی ثبوت ہے, اگر آپ چلے جائے امریکہ سے بھی آپ سے کوئی پوچھ لیتے ہیں کہ پاکستانی کی کہاں سے آئی ہوئی, لیکن وہاں پہ ایک بندہ کئی بار جا چکے ہیں, باہر پاکستانی ایئرپورٹوں کو یوز کیا ہوا ہے, لیکن ابھی تک اتنی وانٹیڈ بندہ جیسے کہ ملا اختر محمد منصور ہے اس کی کوئی وہ نہیں ہے. یہ کس طرح ممکن ہو سکتا ہے کہ اس کی پیچھے طالبان کی پاکستان گورنمنٹ کے ہاتھ نہ ہو اور وہ یہ یو کر لے. ہاں یہ میں کہہ سکتا ہوں کہ شاید جنرل صاحب کو پتہ نہ ہو تو اس بات سے میں نہیں کرتا. یہ ایک سائڈ. دوسری جانب جہاں تک طالبان کی خطرناک ہونے کی بات ہے, میرے خیال سے طالبان کو, اگر طالبان کے پاس جو بھی لیڈر ہو, کوئی بھی لیڈر جب آتے ہیں تو اس کے لیے ہماری یا افغانوں کا امید یہی ہوتے کہ وہ صلح میں آ جائے, لیکن اگر وہ صلح کرنے پہ نہیں آتے تو اشرف غنی نے کچھ عرصہ پہلے واضح کیا ہوا تھا کہ ہم لوگ بھی تشدد سے کام لے لیتے. مطلب ان کا یوں تھا, ٹھیک ہے اگر ہمارے پاس یہ سورسز نہیں ہے یا ہمارے پاس یہ اجازت نہیں کہ اسے پاکستان کے اندر ٹارگٹ کر سکے, لیکن امریکہ کے پاس تو یہ اتھارٹی موجود ہے, وہ تو کر لیتے ہیں, وہ تو کسی کی بات نہیں مانتی, جیسے کہ کیا ہوا ہے اسامہ بن لادن کو کیا. اب اس پہ یہ تھا کہ کئی لوگوں کو اور بھی مارا چکا ہے, لیکن اب اگر طالبان سنجیدگی سے کام لے لے اور اس ضائع کو اپنا ضائع سمجھے اور یہ سوچ لے کہ ہاں ہمیں ان دونوں مصیبتوں سے جان چھڑوانا ہے, جو کہ ایک امریکہ کی ڈرون ہے یا افغانستان کے اندر ان کے لوگوں کے مارنے کی بات ہے, اور دوسرا پاکستان سے جان چھڑوانے کی بات ہے. یہ کس طرح پاکستان ہے, جیسا کہ پاکستان کا تو ظاہر ہے اس کا, انہیں تو یہ پالیسی وائز وہ تو یہ کبھی نہیں کہے گا, کیونکہ طالبان ان کے ہاتھ سے نکل سکتے ہیں کہ وہ کہہ دے کیا عام لوگوں نے بتایا آپ لوگوں کو. یہ ہو نہیں سکتا. کل میری بات ہو رہی تھی, سوری یہ میں کمپلیٹ کر, کل میں جرمنی میں تھا, کل میری بات ہو رہی تھی کسی افغان آفیشل سے, انہوں نے کہا تھا کہ افغان گورنمنٹ نے یہ پالیسی بنایا ہوا ہے کہ پریس کو مت بتانا, لیکن مارو جس حد تک مار سکتے ہیں, اب طالبان پہ کوئی رحم نہیں کرنا. تو یہ طالبان کے لیے بڑی چیلنج بن سکتا ہے.
اوکے, یہ بتائیے گا کہ یہ جو ہلاکت ہوئی ہے, آخری سوال آپ سے کرنا چاہوں گی, مختصر آپ جواب دیجیے گا میر ویس صاحب, یہ افغانستان کے حالات جو ہیں اس پر اس کے کیا اثرات آپ دیکھتے ہیں؟
افغانستان میں دو چیزیں ہیں, ایک تو یہ ہے کہ طالبان پہ جب اثر ہوگا, ظاہر ہے طالبان کی سپورٹ میں جو جوان لوگ ہیں جو طالبان کے ساتھ لڑتے ہیں انہیں تو یہ سوال ہوتا ہے کہ یہ کس طرح پاکستانی, جہاں پہ ہماری سب لیڈر جو افغانستان سے زیادہ وہ پاکستان میں مرتے ہیں, ایک تو ان کے لیے یہی سوال ہے جو طالبان کو کمزور کر سکتا ہے. دوسری جانب طالبان کے اندر جو دڑکے ہیں وہ بن سکتے ہیں, کیونکہ پھر لیڈرشپ کی بات آتے ہیں, وہ کہتے ہیں مجھے دے دو, دوسرا کہتے ہیں مجھے دے دو. تیسری جانب جو افغان عوام اور افغان گورنمنٹ کے لیے جو بڑی نقصان ہے وہ یوں ہے کہ کنٹرول کرنے والی بندہ اگر نہ ہو تو کوئی بھی وہ بڑا خطرناک ثابت ہو سکتا ہے. اور یہ لوگ جیسے کہ ملا اختر منصور, ملا اختر محمد منصور کی آنے کی بعد جب انہوں نے اپنا زور آزمائی کی قندوز پہ قبضہ کیا, افغانستان کے مختلف حصوں میں ان لوگوں نے بہت بڑی بڑی حملے کی اور افغانستان کی اندر لڑائی میں بہت شدت اختیار کی, تو وہ ایک جانب تو وہ زور آزمائی کر رہے تھے, لوگوں کو یہ بتا رہے تھے کہ ملا عمر کے بغیر ہم لوگ چلا سکتے ہیں, اختر محمد منصور امریکہ اور افغانستان کو یہ بتا رہے تھے. اب بھی اگر کوئی بھی بندہ آتا ہے تو اسی طرح ہوگا. اب بات آ گئی یہاں پہ, اگر طالبان کی جو لیڈرشپ ہے وہ حقانی شبکے کو ملتے ہیں تو اس میں بھی بڑا نقصان طالبان کا ہوگا, کیونکہ حقانی باقی طالبان سے زیادہ وانٹیڈ ہے اور حقانی جو ہے وہ بلیک لسٹ میں شامل ہے. تو ایک یہ, لیکن اسی کے ساتھ حقانی کے آنے کی بات افغانستان میں حالات بہت خطرناک ہو سکتا ہے, کیونکہ وہ تشدد کی جو پیروکار ہے وہ تشدد پہ زیادہ ترجیح دیتے ہیں. لیکن اگر باقی اور لوگوں کو جو کہ دو تین نام اور بھی سامنے آ رہا ہے جیسے ملا ذاکر ہے, جیسے کچھ اور لوگ ہیں, اگر ان کے ہاتھ چڑھتے ہیں تو ظاہر ہے شاید کچھ سلح کرنے کی راستہ.
بہت شکریہ امیر ویس افغان صاحب, سینیٹر عبد القیوم صاحب آپ کے بھی ہم شکر گزار ہیں. لیکن ڈاکٹر تقی صاحب مزید کچھ دیر کے لیے آپ ہمارے ساتھ رہیے. بریگیڈیئر عمران ملک صاحب آپ کی جانب ہم آنا چاہیں گے. السلام علیکم بریگیڈیئر عمران ملک صاحب, آپ کو آواز آ رہی ہے؟
جی السلام علیکم.
جی السلام علیکم, بہت شکریہ آج شو میں آپ ہمیں ٹائم دے رہے ہیں. اور بریگیڈیئر صاحب آپ سے میں یہ جاننا چاہوں گی کہ کیونکہ امن مذاکرات کے لیے جو کوششیں تھیں وہ جاری تھیں, لیکن اب ملا منصور کی ہلاکت کے بعد ان مذاکرات کا مستقبل آپ کیا دیکھتے ہیں, اور یہ چار فریقی گروپ جو ہے اس کی اب کیا اہمیت رہ جاتی ہے؟
دیکھیے جناب صاحب, سب سے پہلی بات تو یہ ہے کہ یہ جو ملا اختر منصور کی ڈیتھ جو ہوئی ہے یا اسیسینیشن جو ہوئی ہے اس کے اثرات تو بے شمار ہوں گے, اور خاص طور پر کوارڈینیٹرل کوارڈینیشن گروپ جو ہے اس کی ٹاکس جو ہیں اس کے اوپر تو بہت ہی زیادہ اس کا اثر ہوگا. میرے نزدیک تو دے آر ڈومڈ ناؤ, ابھی وہ شاید دوبارہ سٹارٹ ہونے میں ان کا بہت زیادہ ٹائم لگے گا, بہت زیادہ کوشش کرنی پڑے گی. آپ اگر ذرا غور سے دیکھیں تو کوارڈینیٹرل کوارڈینیشن گروپ کے جو چار ممبرز ہیں, اگر ہم چائنا کو الگ رکھتے ہیں تو یونائٹڈ اسٹیٹس, افغانستان اور پاکستان تینوں مختلف زاویوں پہ چل رہے ہیں, ان میں کوئی کوآرڈینیشن تو ہے نہیں. ان تینوں کے اپنے اپنے اہداف ہیں, اپنے اپنے انٹرسٹ ہیں, اور یہ اپنی اپنی پالیسیز کو فالو کر رہے ہیں, اور ان میں کوئی ایسی کوئی کامن انٹرسٹ نہیں ہے جس کو یہ پرسو کر رہے ہوں. ابھی افغانستان کے اپنے پوائنٹ آف ویو ہے, وہ چاہتا یہ ہے کہ وہ سمجھتا یہ ہے کہ پاکستان کا افغان طالبان کے اوپر اتنا کنٹرول ہے کہ وہ پاکستان ان کو ناک سے پکڑ کر یا کان سے پکڑ کر میز تک لے آئے گا, ایسی بات نہیں ہے. امریکن جو ہیں ان کا اپنا ایجنڈا ہے, وہ یہ چاہ رہے ہیں کہ اپنا جو اثر و رسوخ ہے اس کو قائم رکھیں اور اپنی ڈومیننس جو ہے اس علاقے میں اس کو ڈپکٹ کریں اور شو کریں, اور انہوں نے کر دیا ہے اس ڈرون کے حملے کے ساتھ. اور پاکستان جو ہے وہ دونوں طرف سے یہی کوشش کر رہا ہے کہ یا طالبان کو منا کر وہ ٹیبل پہ لے آئے اور اپنا جو کردار ہے اس کے اوپر کوئی کیچڑ نہ اچھانے, نہ امریکہ کو نہ افغانستان کو. تو تینوں پارٹیز جو ہیں, چائنا کو ہم الگ رکھ دیتے ہیں, تینوں پارٹیز اپنے اپنے انٹرسٹ کو فالو کر رہے ہیں, اور اپنے اپنے انٹرسٹ کو اب اس حد تک فالو کر رہے ہیں کہ ان میں کوئی کوآرڈینیشن رہی نہیں ہے. اور اس ملا اختر منصور کی ڈیتھ کے بعد تو اب مجھے یہ لگتا ہے کہ یہ تعلقات جو ہیں یا یہ بات چیت جو ہے یہ تو بالکل کھڈے میں چلی گئی, اور ان کا دوبارہ اسٹارٹ ہونا اس کے لیے بہت بڑا ایفرٹ کرنا پڑے گا. اس کی سب سے بڑی بات یہ ہوگی کہ سب سے پہلے تو جو افغان طالبان کی لیڈرشپ نہیں آتی ہے, پہلے تو اس کی سٹرگل ہوگی. اس سٹرگل کے بعد اگر کوئی لیڈرشپ ایمرج کرتی ہے تو اس کو اپنے آپ کو اپنی کریڈیبلٹی کو اسٹیبلش کرنا پڑے گا, اور اس کریڈیبلٹی کو اسٹیبلش کرنے کے لیے جیسے ملا اختر منصور نے آن گراؤنڈ جا کر اس نے حملے کیے اور اپنی دھاک بٹھانے کی کوشش کی, تو جو بھی نئی لیڈرشپ آئے گی اس کو اپنے آپ کو اسٹیبلش کرنے کے لیے یہ حملے اور اس قسم کی کاروائیاں کرنی پڑیں گی, اپنی کریڈیبلٹی آن گراؤنڈ پروف کرنی پڑے گی. اور جیسے ہی وہ ہوگا ظاہری بات ہے کہ اس سے ٹینشن زیادہ بڑھے گی, افغان حکومت اور امریکنز کے ساتھ طالبان کے جو ہے مڈ بھیڑ زیادہ ہوگی, اور زیادہ کیجولٹیز ہوں گی اور زیادہ ٹینشن ہوگی, اور ٹاکس اتنی ہی زیادہ پیچھے چلتی جائیں گی, اور پاکستان جو ہے وہ نہ تو ان کو کھینچ کر لا سکے گا ان کے اوپر ٹاکس کے لیے میز کے اوپر، اور نہ ہی ان کے خلاف وہ اس قسم کی کارروائی کر سکے گا جس سے دونوں امریکہ اور افغانستان خوش ہو جائیں۔
ٹھیک،
ایک اور بات میں یہاں پر آپ کو آپ کے سامنے پیش کرنا چاہتا ہوں جس کا ابھی تک شاید ذکر نہیں ہوا ہے کہ بلوچستان میں یہ شاید پہلا حملہ ہے، ڈرون اٹیک ہے
جی،
اور یہ ایک بہت ہی ایک ریڈ لائن ہے جو کہ امریکہ نے کراس کی ہے، اور اس کی ایک اور ڈائمنشن میرے ذہن میں آ رہی ہے کہ یہ افغانستان اور افغان طالبان اور پاکستان کی بات تو الگ ہے، کیا اس کا کوئی اثر ہوگا چائنا پاکستان اکنامک کوریڈور کے اوپر؟ کیا یہ اس کوریڈور کے اوپر اور اس کی حفاظت کے اوپر اور اس کی سیکیورٹی کے اوپر اور اس کے فیوچر کے اوپر بھی کوئی یہ قدغن لگانے کی کوشش ہے، یا یہ کوئی وارننگ سائن ہے، وارننگ شاٹ ہے، شاٹ اکراس دی بو ہے یہ کہ امریکہ کی پہنچ جو ہے، اسٹریٹیجک ریچ جو ہے وہ بلوچستان تک موجود ہے؟ اور کیا یہ ایک کوئنسیڈنس ہے کہ آج ہی کے دن پرائم منسٹر مودی ایران آئے ہوئے ہیں اور چاہ بہار کے اوپر انہوں نے وہ اپنے ایگریمنٹ سائن کیے ہیں؟ تو اگر اس کو ذرا افغانستان اور پاکستان کے بارڈر ایریا سے باہر نکل کر ہم دیکھیں ریجنل لیول پہ، تو یہ اور اس کی ڈائمنشنز بھی سامنے آتی ہیں۔
صحیح.
تو میرے خیال میں اس کو ہمیں خالی پاکستان اور افغان طالبان اور افغانستان کی حکومت کے تناظر میں نہیں دیکھنا چاہیے، اگر ہم اوور آل امریکن انٹرسٹ جو ہے اس ریجن کے ان کے ساتھ دیکھیں تو اس میں اس کی اور بھی ڈائمنشن نظر آتی ہیں ہمیں۔
ٹھیک ہے ڈاکٹر تقی صاحب، جہاں تک مجھے یاد ہے امریکہ نے تو بظاہر جو پاک چائنا کوریڈور ہے اس کو ویلکم کیا تھا، اس کا خیر مقدم کیا تھا، آپ کہاں تک ایگری کرتے ہیں؟ یہ بہت امپورٹنٹ پوائنٹ جو ہیں وہ بریگیڈیئر عمران ملک صاحب نے اٹھایا ہے کہ یہ ایک طرح سے وارننگ ہو سکتی ہے کیونکہ بلوچستان میں اس کوریڈور کا زیادہ تر حصہ ہوگا، کہاں تک آپ ان سے ایگری کرتے ہیں؟
دور کی کوڑی ہے اس وقت، امریکہ کا انٹرسٹ وہاں پہ کوئی خطے کو ڈیسٹیبلائز کرنے میں نہیں ہے، اور خصوصاً پاکستان کو ڈیسٹیبلائز کرنے میں نہیں ہے، ورنہ بلوچستان میں بڑے عرصے سے انسرجنسی چل رہی ہے، امریکہ اس کی پشتوانائی کر سکتا تھا، بہت سارے دوسرے ایسے کام کر سکتا تھا جس سے پاکستان کو بڑی مشکلات پیش آتی، نہ انہوں نے اس کی ڈپلومیٹک سطح پہ پشتوانائی کی، نہ کوئی مٹیریل طریقے سے کی، اور یہ سی پیک کا معاملہ تو نہیں ہے، تو جنرل مشرف کے دور سے 2002 سے یہ بات ہو رہی ہے، تو بہت کچھ وہ پیش بندی کر سکتے تھے اگر امریکن چاہتے، لیکن میرے خیال میں وہ معاملے کو پھیلانا نہیں چاہتے، یہ فوکس ریسٹرکٹڈ ان کا انٹرسٹ تھا اس میں، اور جس طرح سے صدر اوباما نے کہا واضح طور پہ کہ یہ آدمی جو ہے افغانستان کے انٹرسٹ کے خلاف حملے کر رہا تھا، اور ظاہر ہے کہ امریکن فوجیں بھی وہاں پر ہیں اور امریکن انٹرسٹ کے اوپر بھی انہوں نے پے در پے وار کیے ہیں، تو اسکوپ لمیٹڈ ہے، ریڈ لائن کراس کی حد تک بالکل میں بریگیڈ صاحب سے اتفاق کرتا ہوں کہ یہ ایک یعنی لائن ان سینڈ تھی، مگر آپ نے ایک سوال یہ کیا تھا پہلے کہ صدر اوباما کیا ثابت کرنا چاہتے ہیں، اشارہ کیا کر رہے تھے، وہ اشارہ یہی تھا کہ بھائی یہ آدمی جہاں بھی ہوں گے اس کی کوئی جیوگرافیکل لمیٹیشن نہیں ہے، اگر وہ سویلین نقصان یا کچھ اس قسم کے نقصان کو وہ لمٹ کر سکیں تو پھر مثال کے طور پر جیسے راجد الدین حقانی کہیں پشاور روڈ پہ پایا جائے اور ارد گرد کچھ اور نقصان کا اندیشہ نہ ہو تو بہت ممکن ہے کہ اس کو وہاں ڈرون کیا جا سکے، تو یہ مظاہرہ تو وہ پہلے کر چکے ہیں کہ ایبٹ آباد ریڈ میں ایبٹ آباد میں آ کر اسامہ کو مارا، تو آئی تھنک کہ یہ اس کا ایک طریقے سے ریٹریشن ہے۔ دوسرا یہ کہ افغانستان کے ساتھ امریکہ کی کمٹمنٹ کا بھی اظہار ہے، بار بار یہ باتیں ہو رہی تھی کہ امریکہ جو مڑ کے اب دوسری طرف دیکھنے لگے گا اور چلا جائے گا، اور تو یہ ایک انگیجمنٹ کا رینیول بھی ہے اپنی جگہ پہ۔ اور باقی میں بگیر صاحب کی باتوں سے مجموعی طور پہ اتفاق کرتا ہوں کہ امیڈیٹ رن میں وہاں پہ کچھ افغانستان کو سختی درپیش ہوگی اور لڑائی وغیرہ جو ہے وہ، لیکن بہرحال ایک جنگ جاری ہے، وہ جنگ تو اس کا سولوشن کوئی آسان نہیں ہے، لیکن جو بنیادی ارزداشت ہے وہ یہ ہے کہ افغانستان ایک لینڈ لاک کنٹری ہے، اس لیے اس کے سمندر نہیں ہے، یہ لوگ جو ہیں اختر منصور ہے یا ابھی ملا ہیبت اللہ کا نام آ رہا ہے جو ان کا پرانا چیف جسٹس تھا، یہ سب پاکستان میں آتے جاتے مقیم رہے ہیں، لینڈ لاک کنٹری میں انسرجنسی جو ہے وہ بغیر کسی باہر کے ملک کی پشتنائی کے چل نہیں سکتی، تیل آٹا دال پیسے، یہ آخر طالبان کون سا ایسا دنیا کا کاروبار چلا رہے ہیں، وہ ٹھیک ہے ڈرگ منی ان کے پاس ہو سکتا ہے لیکن ہارڈ ویئر کہاں سے لیتے ہیں، ہارڈ ویئر کہاں سے خریدتے ہیں، وہ اوپن مارکیٹ میں اس طریقے سے نہیں خرید رہے جیسے سوویت زمانے میں ہوتا تھا کہ درے کے بازار سے۔
پھر یہاں وہی پوائنٹ آ جاتا ہے جو بریگیڈیئر صاحب کے سامنے میں رکھنا بھی چاہوں گی کہ اگر آپ کو چائنا پاک چائنا کوریڈور کے تحفظ کا اتنا وہ ہے یا اس حوالے سے آپ کو خدشات ہیں کہ کوئی اور ملک اس کو نقصان پہنچائے گا، تو پھر آپ ایسے جو عناصر ہیں آپ کی سرزمین پر ان کو آپ ملک سے باہر نکال دیں، خاص طور پر بلوچستان سے، تاکہ کوئی جواز ہی کسی ملک کے پاس نہ ہو امریکہ سمیت کہ وہ ان کے خلاف ڈرون حملہ کریں یا کوئی اور کاروائی کر سکیں. یہ بعد میں اس پہ جی جی بریگیڈیئر صاحب
جی شناز صاحب، اس میں آپ ایک بات دیکھیں کہ دو امریکن سینیٹرز ہیں جن کے نام ہیں لنڈزے گرہم اور دوسرے ہیں ڈانا رورا باخر. انہوں نے جو بلوچستان کے ڈیسیڈنٹس جو ہیں اور پاکستان کے حساب سے وہ بالکل بہت ہی غلط کام کر رہے ہیں، اینٹی پاکستان اینٹی اسٹیٹ کاروائیوں میں مبتلا ہیں، ان کی انہوں نے بہت پذیرائی کی ہے اور وہاں پہ ان کو انہوں نے بہت سپورٹ کیا ہے اور ان کے ساتھ مل کر انہوں نے شاید کوئی یہ سیمینارز وغیرہ بھی کیے ہیں. اور یہاں تک ان دو سینیٹرز کی بات ہے، انہوں نے تو یہ بھی یہاں تک بھی کہا ہے کہ بلوچستان کو انڈیپینڈنٹ ہو جانا چاہیے.
ٹھیک، لیکن یہ موضوع کسی اور طرف جا رہا ہے، واپس آپ کی جانب آتی ہوں. کچھ کالرز ہیں کافی دیر سے، ان کو ہم سنتے ہیں مختصراً. دیر سے لیاقت الملک صاحب، جی السلام علیکم.
وعلیکم السلام. شہناز تقی صاحب کی گفتگو سنی، قیوم صاحب کی گفتگو سنی. میں یہ نہیں کہتا کہ امریکہ نے آج یونائٹڈ نیشن چارٹر کو اپنے پیروں تلے اپنی قوت کے بلبوتے رون ڈالا ہے، ہماری سالمیت اور خود مختاری پر حملہ کیا ہے. اور یہ اس لیے کہہ رہا ہوں کہ اس سے پہلے بھی ڈرون حملے ہوئے ہیں، پہلے بھی لوگوں کو مارا گیا ہے، لیکن ایسے وقت میں جب کہ پیس پروسیس ایک کافی حد تک ڈیولپمنٹ ہوئی ہے. گلبدین حکمت یار جو اس سارے جنگ کا حصہ تھے، وہ کم از کم کابل میں ان ہوئے ہیں. یہ ایک خوشگوار جھونک ہوا کا جھونکا تھا. اور ابھی جو ملا منصور یعقوب یا وغیرہ ان لوگوں کے ساتھ تو یہ باتیں ہو رہی تھی، اور ہمارے 18 کروڑ عوام یہ ایکسپیکٹ کر رہے تھے کہ یہ معاملہ جو ہے یہ حل کی طرف جا رہا ہے. مجھے رونا آتا ہے تو اپنے نواز شریف صاحب پر.
حل کی طرف نہیں جا رہا تھا. بریگیڈیئر عمران ملک صاحب کو آپ نے سنا کہ چار فریقی جو ملک ہیں ان کی پانچواں اجلاس بھی ان کا ہوا گزشتہ دنوں اس ڈرون سے کچھ دن پہلے، اور ان میں کافی ڈفرینسز جو ہیں بریگیڈیئر صاحب کے الفاظ میں وہ پائی جاتی ہیں. تو یہ اندر کی کہانی جو ہیں وہ کچھ اور کہا جاتا ہے کہ تھی، ورنہ مذاکرات کے کوئی امکانات جو تھے وہ نظر نہیں آ رہے تھے، تبھی یہ سٹیپ لیا گیا. نیکسٹ کالر ہیں میاں محمد اکرم صاحب راول پنڈی سے. جی السلام علیکم.
السلام علیکم. جی
جی سر،
میں میاں محمد اکرم اٹک سٹی سے عرض کر رہا ہوں.
جی،
یہ آپ لوگ روزانہ شام 12 بجے تک یہ پروگرام چلاتے ہیں بعض صاحب امریکہ سے کہ گڈ طالبان بیڈ طالبان، یہ حملہ بلوچستان میں ہوا. لیکن آپ لوگ یہ نہیں کہتے بنیادی بات، امریکہ 16 سال سے افغانستان میں ٹھہرے ہوئے کیوں ہیں، اس کا کیا انٹرسٹ ہے وہاں پر؟ یہ افغانیوں کا ملک اس کو جانے دے، اس کی وجہ سے پاکستان تباہ ہو گیا افغانستان. جی، اور پھر
یہی سوال پاکستان کے بارے میں بھی اٹھتا ہے کہ وہ بھی جانے دیں افغانوں کو اپنے مسائل خود حل کرنے دیں، ان کے حوالے سے بھی پھر یہ سوال جو ہے وہ آتا ہے. اور امریکہ کا یہ کہنا ہے کہ 9/11 حملوں کی شکل میں اس کے خلاف ایک ٹیررسٹ دہشت گردی کا ارتکاب جو ہے وہ ہوا ہے، جس کی ذمہ داری اسامہ بن لادن نے لی تھی، اور اس وقت جو طالبان کی حکومت تھی انہوں نے اسامہ بن لادن کو پناہ دی تھی، امریکہ کو دینے سے انکار کیا تھا، اسی وجہ سے یہ پورا سلسلہ امریکہ کو وہاں جانا پڑا تھا اور ان کی حکومت کو گرانا پڑا تھا. بہت شکریہ کال کرنے کا. اوکے بریگیڈیئر صاحب، یہ بتائیے گا کہ مختصراً پلیز بتائیے گا کہ وے فارورڈ جو ہے اب وہ کیا ہونا چاہیے آپ کی نظر میں.
آپ اگر دیکھیں تو اس وقت افغانستان میں جو مین فورسز ہیں، جس میں یونائٹڈ اسٹیٹس اور نیٹو ہے، افغان نیشنل سیکیورٹی فورسز ہیں، پھر افغان طالبان القاعدہ کے ریمیننٹس ہیں، داعش آئی ایس ہے، ٹی ٹی پی جو پاکستان سے گیا ہوا ہے، اور پھر مافیاز ہیں، مختلف گینگز ہیں، چیفٹنز ہیں جن کی اپنی چھوٹی چھوٹی فریڈمز ہیں. یہ تمام کے تمام فورسز جو ہیں یہ برسر پیکار ہیں اور سب اپنے اپنے انٹرسٹ کو فالو کر رہی ہیں، اور ان میں کوئی ربط نہیں ہے. ہر ایک فورس جو ہے وہ دوسری فورس کے ساتھ جھگڑا کر رہی ہے، لڑ رہی ہے، اور سب اپنے اپنے انٹرسٹ کو سیکیور کرنے کی کوشش میں ہیں.
لیکن اب آگے کس طرح جایا جائے؟
آگے اس طرح سے جایا جا سکے. دیکھیے، ایک جنگ کا جو حل ہوتا ہے وہ اس وقت ہوتا ہے کہ جب اس میں ایک گروپ جیت جائے اور دوسرا گروپ ہار جائے. تو جیتنے والا گروپ جو ہے وہ پھر اپنی ول جو ہے وہ ہارے ہوئے گروپ کے اوپر امپوز کرتا ہے. اب نہ یہاں پہ کوئی کلیئر کٹ ونر نظر آ رہا ہے نہ کوئی کلیئر کٹ لوزر نظر آ رہا ہے. تو اس صورت میں ٹاکس ہی جو ہیں وہ اس کا حل ہیں, اور اس میں ان تمام پارٹیز کو, لیٹ سے اگر ہم کوارڈینیٹرل کوارڈینیشن گروپ کی بات کرتے ہیں تو یونائٹڈ اسٹیٹس آف امریکہ کو, افغانستان کی نیشنل یونٹی گورنمنٹ کو, افغان طالبان کو, اور ایون پاکستان کو, سب کو کمپرومائزز کرنے پڑیں گے. اپنی جو ہارڈ لائن پوزیشنز ہیں, ایکسٹریمسٹ پوزیشنز ہیں, ان کو چھوڑنا پڑے گا. اور آہستہ آہستہ ان پوزیشنز کو چھوڑ کر ایک ایسی جگہ پہ آنا پڑے گا جہاں پر کامن گراؤنڈ ملے, کم از کم جو بیئر منیمم جو ایکسیپٹیبل پوائنٹس ہیں سب سے پہلے ان کے اوپر ایگری کریں, پھر ان کو آہستہ آہستہ ایکسپینڈ کرتے کرتے پورا پیس جو ہے پورے ریجن میں لے کر آئیں.
بہت شکریہ جی بریگیڈیئر صاحب, ٹائم بالکل اس سیگمنٹ کا ختم ہے, بہت شکریہ آپ نے ہمیں ٹائم دیا. ڈاکٹر محمد تقی صاحب, آخری سوال آپ سے کرنا چاہوں گی, آپ کی نظر میں وے فارورڈ کیا ہیں, خاص طور پر پاک امریکہ, پاک یو ایس اور پاک طالبان کی جب ہم بات کرتے ہیں ان کے تعلقات کی؟
دیکھیے جی, پاکستان کو تو اپنے طور طریقے بدلنے پڑیں گے, اور یہ انڈیا اس میزائل حملے سے امریکہ نے دے دیا ہے کہ آئندہ بھی اس قسم کا حملہ ہو سکتا ہے اور ہونا چاہیے بھی اگر پاکستان دہشت گردوں کی پشتنائی سے باز نہ آئے. جو افغانستان کی ٹیمپلیٹ ہے وہ 1988 کی جنیوا ایکارڈ میں افغانستان اور پاکستان کا ایک معاہدہ ہوا تھا کہ دونوں ملک ایک دوسرے کے ساتھ اپنی زمین استعمال نہیں ہونے دیں گے. تو ٹیمپلیٹ موجود ہے اس زمانے میں, اس کے زمین تھے سوویت یونین اور امریکہ تھے, اسی طرف پہ یہ کیو سی جی میں بات ہو سکتی ہے جو چار جانے پر گفتگو ہے. لیکن جو کابل حکومت نے, افغان حکومت نے ٹیمپلیٹ اختیار کیا ہے گلب الدین حکمتیار کے ساتھ, میں حکمتیار کبھی بھی مدعا نہیں رہا ہوں, لیکن بہرحال ایک طریقے سے انہوں نے سنیت کی اور اس کو اکاموڈیٹ کیا ہے. کچھ لوگ ان کے اسمبلی میں الیکٹ ہو کے آئے ہیں, کچھ ان کو پولیٹیکل رول بنتا ہے. اگر طالبان اس طرف جائیں گے تو وہ افغان مین اسٹریم میں اکاموڈیٹ ہو جائیں گے, جو نہیں جائے گا اس کے ساتھ تو لڑائی ہوگی, اور افغانستان اور امریکہ غالباً اس بات میں خاصے متفق اور خاصے کلیئر ہیں کہ گوئنگ فارورڈ یہ طریقہ کار ہوگا. اور جو حکمت یار کی طرح, اور اس میں ایک نقطے کی بات یہ ہے کہ حکمت یار اس وجہ سے شاید پیس قائم کر سکا افغان حکومت کے ساتھ کہ وہ پاکستان کے سائے سے نکل گیا. جو پاکستان کے سائے میں بیٹھا ہوا ہے وہ پیس کی طرف نہیں گیا, ابھی تک کوئی ایسا نظر نہیں آیا. جو سائے سے نکل گیا وہ پرانی سات مجاہدین پارٹیوں میں سے بھی, جو حکمت یار آخری تھا جو رہ گیا, اور جلال الدین اکبر غالباً دوسری حزب اسلامی خالص کا دوسرا آدمی ہے جو ابھی تک پاکستان کے سائے میں ہے. اور وہ دیکھیے, افغانوں کا مسئلہ افغانوں کو حل کرنے.
ٹھیک, بہت شکریہ ڈاکٹر تقی صاحب, بہت شکریہ آپ کا, آج کافی دیر تک آپ نے ہمارا ساتھ دیا شو میں, تھینک یو سو مچ. اور اس وقت ہمیں جوائن کیا ہے پروفیسر فیضان الحق صاحب نے, یہاں امریکہ سے, انٹرنیشنل ریلیشنز کے آپ ماہر ہیں, اور ہمیں انڈیا سے اس وقت جوائن کیا ہے پشپندر کمار صاحب نے. پشپندر کمار جی, آپ کی جانب آنا چاہیں گے, بہت شکریہ آپ ہمیں جوائن کرنے کا. اور یہ بتائیے گا کہ اس وقت ہمیں پتہ ہے کہ وزیراعظم مودی صاحب جو ہیں وہ ایران کے دورے پر ہیں, اور چابہار کی بندرگاہ سمیت بتایا جا رہا ہے کہ دونوں ملکوں کے مابین 12 معاہدے کی پر دستخط ہوئے ہیں. کیا سگنیفیکنس ہے ان معاہدوں کی, اور اس کے پورے خطے پر کیا اثرات ہوں گے؟
چابہار کے بارے میں کہا جا رہا ہے, پچھلے دو ڈیکیڈ سے اس پہ بات چیت چل رہی تھی, بھارت کی کئی ساری سیاسی پارٹیاں جو ماضی میں تھیں اس میں بھی نیگوشیشن چل رہا تھا, لیکن مودی کے جانے کے بعد اس وہ گئے اور اس کے بعد وہ فائنل ہوا, اور اس میں بھارت کا ایک امپورٹنٹ رول ہے, اس میں کئی ارب ڈالر جو ہے بھارت انویسٹ کرنے جا رہا ہے, 200 کلومیٹر آلریڈی پہلے ہی انہوں نے سڑک بنا دی ہے. تو ایک طریقے سے بھارت میں یہ دیکھا جا رہا ہے کہ جس طریقے سے پاکستان اور چین نے مل کر کے بلوچستان کے گوادر میں جو پورٹ بنایا تھا یہ اس کو کاؤنٹر کرے گا, کیونکہ گوادر سے کوئی 60 سے 65 کلومیٹر دور یہ ہے. تو ایک تو اس کی امپورٹنس یہ ہے کہ پاکستان کو ڈائریکٹلی اور انڈائریکٹلی اینٹاگونائز کرے بغیر انہوں نے ایک راستہ ڈھونڈ لیا ہے, اور اس کی بڑی امپورٹنس یہ ہے کہ جو افغانستان میں بھارت کا جو دخل تھا اور خاص طور سے تجارت کو لے کر کے معاملہ تھا, اس پہ پاکستان پہ جو ان کی ڈیپینڈنسی تھی وہ ختم ہوگی. اس کے علاوہ آپ یہ دیکھیں کہ پورے اس گلف کنٹریز میں ایران جو ہے کلچرلی بھارت کے بڑا نزدیک رہا ہے, شیعہ ڈومینیٹڈ ہے, اور بھارت میں شیعہ کمیونٹی جو ہے وہ خاص طور سے اگر میں یہ کہوں کہ جو اس وقت جو ہمارے یہاں دائیں بازو کی جماعت ہے اس کے زیادہ نزدیک مانی جاتی ہے, کافی ایجوکیٹڈ لوگ ہیں, کافی امپورٹنٹ پلیسز پہ بھی ہیں, تو شیعوں کو جو ہے ایک طریقے سے کلچرلی زیادہ ہمارے یہاں لوگ مانتے ہیں, کلوز ہے. تو तो ईरान के अंदर भारत के प्राइम मिनिस्टर की ये 15 साल में कोई विजिट है? इससे पहले भी जो प्राइम मिनिस्टर गए थे वो भी भारतीय जनता पार्टी के प्राइम मिनिस्टर थे, तो एक तो ये है। दूसरा ये है कि जिस तरीके से प्राइम मिनिस्टर की विजिट से पहले एनर्जी का मामला था या पेट्रोलियम का मामला था, इन तमाम जगहों के वजीर जो है वो पहले जाके मिल के आ चुके हैं, वजीर खारजा भी गई थी वहां पे, तो कई सारे मामला ऐसे थे जिसमें ऐसा लगता था कि ईरान के साथ जो रिश्ता इस वक्त बनेगा, और खासतौर से उन हालात में जब अमेरिका सैंक्शन उसके ऊपर से हट गए हो, तो ईरान को हम जब उस नुकते नजर से देखते हैं कि प्राइम मिनिस्टर सऊदी अरब भी गए थे, सऊदी अरब के बारे में जिस तरीके से कहा जाता है कि वो दुनिया में जितने भी दहशतगर्द हैं उनको फंडिंग करता है और सुन्नी जो तहरीक है आईएसआई उसके साथ में भी उसका इन्वॉल्वमेंट है, तो इस खत्ते में ईरान भी अपनी पोजीशन को स्ट्रॉन्ग करेगा, और उसको ऐसे में एक ऐसे मुल्क की भी जरूरत थी जो अमेरिका के साथ भी नजदीकी हो उसकी, लेकिन वो पूरी तरीके से नाटो के साथ ना हो। तो हिंदुस्तान में जो इस तमाम सारे 12 समझौता हुए हैं उसमें एनर्जी का भी मामला है, उसको लेकर के बहुत ज्यादा खैर मकदम हो रहा
है। बहुत शुक्रिया आपका, जी जी, थैंक यू सो मच कुमार जी, थैंक यू सो मच, हमारी तरफ से अल्लाह हाफिज। और प्रोफेसर रिजवान राजी साहब ने हमें ज्वाइन किया है पाकिस्तान से। प्रोफेसर साहब, आप हमें बताइएगा कि अब हम देख रहे हैं कि पाक चाइना कॉरिडोर के बाद ये चाबहार बंदरगाह जो है इसका मुआहिदा होने जा रहा है, बल्कि मुआहिदे पर दस्तखत हो चुके हैं, अगर ये इसको इम्प्लीमेंट किया जाता है तो खिते पर क्या असरात आप देखते हैं इसके?
देखिए, पिछले दिनों सीस्तान जो कि ईरान का बलूचिस्तान है, वहां के गवर्नर आए हुए थे और उन्होंने बलूचिस्तान के गवर्नर से मुलाकात में एक एमओयू और बाद हजार एक एग्रीमेंट साइन किया था जिसके तहत क्या बहार को की बंदरगाह को ग्वादर के साथ रेल लिंक के साथ मुंसलिक किया जाएगा, क्योंकि क्या बहार की बंदरगाह जो होगी वो महीने के अंदर सिर्फ 5 या 6 दिन के लिए उस वक्त ऑपरेशनल होगी जब ज्वार भाटा आएगा, समंदर का पानी ऊपर उठेगा, और उसको डीप सी पोर्ट बनाने में अभी कुछ 1-8 दिहाई लग जाएगी। इस सूरत में ईरान जो है, अगर उसका कोई कनेक्टिविटी भारत के साथ हो रही है और सेंट्रल एशिया के साथ हो रही है, तो मेरा ख्याल है कि मैं उसे एक पॉजिटिव देखता हूँ कि वो ग्वादर की ही एक्सपेंशन होगी अगर इस साइड पे देखा जाए, क्योंकि ग्वादर जो है वो ऑल वेदर पोर्ट होगी इस हवाले से। जहां तक बात है स्ट्रेटेजिक हवाले से, तजवीराती हवाले से इस खत्ते के अंदर, तो हर मुल्क का हक है, इंडिया को भी अपने तजवीराती उसकी तरफ जाना चाहिए, और खासतौर पर पाकिस्तान की तरफ से जो कोल्ड शोल्डर मिला था, और ईरान के सदर जो पाकिस्तान जब तशरीफ लाए तो ईरान के पाकिस्तान के अदारों ने जिस तरह कुलभूषण यादव को उस वक्त बेनकाब किया, वो सफारती हवाले से कोई मुनासिब बात नहीं लगी। ईरान ने भी उसका तलख जायका महसूस किया अपने मुंह।
जी बहुत शुक्रिया प्रोफेसर रिजवान राजी साहब आपका। और प्रोफेसर फैजानुल हक साहब, आप बताइएगा हमें मुख्तसरन, आप बहुत मौजूद पे आपसे बात करनी थी लेकिन टाइम बहुत कम है, ये बताइएगा कि सदर ओबामा इस वक्त वियतनाम के दौरे पर हैं, इस दौरे की आप क्या अहमियत देखते हैं? प्रोफेसर फैजानुल हक साहब जी, आप हमारे साथ हैं, बताया जा रहा है, आपको आवाज आ रही है प्रोफेसर साहब? ओके, उनकी आवाज हम तक नहीं आ रही है। प्रोफेसर राजी साहब आप हैं
हमारे?
जी 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 जी, प्रोफेसर फैजान साहब जी, प्लीज
जी, सुनने और तमाम सुनने वालों को बहुत सलाम दो और प्यार अल्लाह ताला उनको अपने ईमान में रखे। आपने प्रेसिडेंट ओबामा के विजिट के बारे में पूछा है,
जी
तो प्रेसिडेंट ओबामा जो है वो ये उनका 10वां ट्रिप है एशिया का। प्रेसिडेंट ओबामा चाहते थे कि जो मिडल ईस्ट जो है वो इतनी तवज्जो लेता है अमेरिका की, इतनी जो डिप्लोमेटिक एनर्जी है वो ज्यादातर वहां पर खर्च हो जाती है, तो वो उसको बैलेंस आउट करना चाहते थे, इसलिए उन्होंने अपना जो डिप्लोमेसी थिएटर जो है उसको डाइवर्सिफाई किया है, यानी कि उसको मतनू तरीके से बनाने की कोशिश की है, जिसमें उन्होंने एशिया को सर फहरिस्त रखा है, क्योंकि एशिया की मईशत जो है वो उभरती हुई मईशत है और उसको इग्नोर किए बगैर कोई भी मुल्क या कोई भी खत्ता जो है वो तरक्की नहीं कर पाएगा, और इसमें जो जापान और वियतनाम ये दो मुल्क जो उनके दौरे में सर फहरिस्त हैं, उनके उनकी मौजूदगी और उनकी पार्टिसिपेशन अमरीका के लिए बहुत तवज्जो की हामिल है, और वियतनाम जिनके जिसके साथ और उससे पहले जापान के साथ अमरीका की किसी जमाने में जंग हुई थी लेकिन अब दोस्ती है, और दोस्ती बहुत अच्छी है। तो वियतनाम पर अभी तक अमेरिका की कदम थी कि उसको हथियार नहीं बेचे जा सकते, लेकिन 2 साल पहले उनको हथियार बेचने का माहिदा हुआ था,
सही,
और वो भी लिमिटेड क्वांटिटी में, क्योंकि अमेरिका चाहता है कि जापान
और अभी वो पाबंदी मुकम्मल तौर पर
मुकाबला कर
सके। जी, मुकम्मल तौर पर वो पाबंदी आज उठाई गई है। बहुत शुक्रिया, और इसके साथ ही शहनाज नफीस को इजाजत दीजिए। अल्लाह हाफिज़।